नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म सन्तोष रेग्मी। आज मिति 2079 साल जेठ 18 गते बुधबार, ज्येष्ठ शुक्ल द्वितीय, नेपाल सम्वत 1142, तदनुसार जून 1 सन् 2022। गत आइतबार पोखराबाट मुस्ताङ जाने क्रममा दुर्घटनामा परेको तारा एयरलाइन्सको विमानमा परेका सबै मृतकहरूको शव हिजो काठमाण्डु ल्याइपुर्याइएको छ। त्यो प्रक्रिया पूरा गरी आज आफन्तजनलाई बुझाइने नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। आजका विभिन्न पत्रिकाहरूले सो विषयलाई समाचार बनाएका छन्। त्यसै गरी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि राजनीतिक दलहरूले त्यसको समीक्षा गरिरहेका छन् र समीक्षापछि आगामी बाटो के हुने भन्ने बारेमा उनीहरूले छलफल थालेका छन्। त्यसै क्रममा वाम दलहरूबीच भित्रभित्रै गठबन्धनको प्रयास भएको छ। वाम दलहरू आगामी संघीय निर्वाचन र प्रदेश निर्वाचनमा आफ्नो भूमिका महत्वपूर्ण बनाउने सन्दर्भमा भित्रभित्रै गठबन्धनको प्रयासमा रहेको र त्यसलाई एमाले नेतृत्व गरिरहेको भनेर पनि आजका पत्रिकाहरूले समाचार बनाएका छन्। त्यसै गरी प्रधानमन्त्रीले आगामी कार्तिकमै प्रदेश र संघीय निर्वाचन गर्ने तयारी थाल्नु भएको छ। त्यसका लागि सत्ता गठबन्धनको छलफल पनि भइरहेको छ। वाम गठबन्धन होला भनेर झस्किनुभएका प्रधानमन्त्रीले निर्वाचन कार्तिकमै गर्ने तयारी गर्नुभएको भन्ने विषय पनि आजका पत्रिकाहरूले समाचार बनाएका छन्। त्यसबाहेक बजेटका विषयमा प्रतिनिधि सभामा छलफल चलिरहेको छ। छलफलमा सांसदहरूले उठाउनुभएका विषयहरू पनि आजका पत्रिकाका विषय हुन्। त्यसै गरी विशेष अदालतले गरेका फैसलाको सन्दर्भलाई पनि केही पत्रिकाहरूले समाचार बनाएका छन् भने मदिरा तस्करीमा बाल बालिकाको प्रयोग भएको विषय पनि आजका पत्रिकाहरूका विषय बनेका छन् र मुख्य गरी यो तारा एयरको विमान दुर्घटनाको विषय नै आजका पत्रिकाहरूको प्रमुख समाचारका रूपमा रहेको छ। तारा एयरको विमान दुर्घटनासँग सम्बन्धित विभिन्न समाचारहरू फरक फरक ढंगले पत्रिकाहरूले उठाएका छन्। गोर्खापत्रले सफा मौसममा मात्रै उडान गर्न अब आगामी दिनहरूका लागि अनुमति भन्ने विषयमा प्रमुख समाचार बनाएको छ। त्यसै गरी हिजो सबै शवहरू काठमाण्डु ल्याइपुर्याइएको विषय पनि गोर्खापत्रले प्राथमिकताका साथ छापेको छ। त्यसैबाट शुरू गरौं। मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिइने भएको छ। अब तारा एयरको विमान आइतबार पोखराबाट जोमसोम जाने क्रममा दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाको जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरेको हो। प्राधिकरणले हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि विमान उड्ने र समय स्थान बीचको उडान मार्ग अर्थात इनरूटको समय अनुकूल नभएमा उडान अनुमति नदिने निर्णय गरेको छ। प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले तारा एयरको ट्विनर विमान मौसम खराबीले दुर्घटनामा परेको प्रारम्भिक निष्कर्ष निकालिएको बताउनुहुँदै इनरूटको मौसम सफा नभएसम्म उडान अनुमति नदिने निर्णय गरिएको बताउनुभयो। पछिल्लो निर्णयले विमान उडानका लागि आकाश सुरक्षित हुने भए पनि थुप्रै उडान स्थगित वा रद्द हुन सक्ने सम्भावना बढ़ेको छ। उहाँका अनुसार यस्तो निर्णय भिजुअल फ्लाइट रूल्स अर्थात भीएफआरबाट उडान गर्ने विमान र विमानस्थलका लागि लागू हुनेछ। यसअघि विमान उड्ने विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा उडान अनुमति दिने गरिन्थ्यो। बादलभित्र छिर्न नदिने अब निर्णय भएको छ। नयाँ निर्णयबाट हवाई दुर्घटना कम हुने विश्वास लिइएको छ। उहाँले भन्नुभयो, जल तथा मौसम विज्ञान विभागले इनरूटको मौसम सफा भएको जानकारी दिएपछि मात्रै उडानको अनुमति दिइनेछ। उपकरणका आधारमा उडान भर्ने विमान र विमानस्थलमा भने मौसम खराबीले खासै समस्या पर्दैन। प्राधिकरणका अनुसार नेपालमा आईभीआरको सुविधा काठमाण्डु, विराटनगर, नेपालगंज, चन्द्रगढ़ी, भैरहवा, सिमरा, जनकपुर, राजविराज विमानस्थलमा मात्र रहेको छ। बाँकी विमानस्थलमा चालकको आँखाले नै विमान अवतरण गर्नुपर्ने हुन्छ। त्यस्तो खालको विमानस्थलहरूका सन्दर्भमा भने सफा मौसममा मात्रै उडानको अनुमति दिइनेछ। गोर्खापत्रले पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान आइतबार दुर्घटना हुँदा ज्यान गुमाएका 22 जना सबैको शव काठमाण्डु ल्याइएको विषय पनि समाचारमा उल्लेख गरेको छ। नेपाली सेनाको MI-17 हेलिकप्टरबाट 10 जनाको शव सोमबार र बाँकी 12 जनाको शव हिजो काठमाण्डु ल्याइएको नेपाली सेनाले जनाएको छ। दुर्घटनास्थलबाट संकलन गरी काठमाण्डु ल्याइएका शव पोस्टमार्टमका लागि महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुर्याइएको छ। अधिकांश शव सग्लो अवस्थामा नरहेको काठमाण्डु प्रहरी परिसरका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले बताउनुभयो। उहाँले प्रत्येक शवको मुचुल्का उठाउने काम भइरहेको पनि जानकारी दिनुभयो। मृतक व्यक्तिको पहिचान गरी प्रक्रिया पुर्याई सब परिवारलाई बुझाउने तयारी भइरहेको उहाँले बताउनुभयो भनेर गोर्खापत्रले समाचार बनाएको छ। सोही विषयलाई अलिकति फरक ढंगले आजको अन्नपूर्ण पोस्टले समाचार बनाएको छ। अन्नपूर्ण पोस्टले सलाम उद्धारकर्ता शीर्षकमा आवरण कथा लेखेको छ। जहाज खसेको ठाउँमा जो पुगे जोखिम मोलेर अघिअघि शीर्षकमा लेखिएको उक्त समाचार अघि तस्वीर दिएको छ। उद्धारकर्ताहरूको मुस्ताङको थासाङ गाउँपालिका दुई स्थित सानो सरेमा तारा एयरको विमान दुर्घटना भएपछि उद्धार गरिँदै माथि र राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघबाट त्यहाँ खटिएका उद्धारकर्ताहरूको तल गरेर र तस्वीर पनि छापेको छ। र उक्त समाचारमा अन्नपूर्ण पोस्टले लेखेको छ, पोखराबाट आइतबार जोमसोमतर्फ समी टियरले पहिलो उड़ान भरेको थियो, फर्किएर दोस्रो उड़ान पनि भर्यो। त्यसको एक मिनटपछि पोखराबाटै उड़ेको थियो तारा एयरको विमान। समीट बिहान 10:14 बजे जोमसोम विमानस्थलमा अवतरण भयो, तारा 10:15 बजे आइपुग्नु पर्ने थियो। म्यागदिङको घोरेपानी डाँडा छिचोल्दै मुस्ताङको आकाशसम्म आइपुगेको विमानको सम्पर्क एकाएक जोमसोमको टावरसँग विच्छेद भयो। बिहान 10:30 पनि सम्पर्क हुन नसकेपछि विमानस्थलमा हल्लाखल्ला मचियो, जहाज कता गयो, के भयो, के अवस्थामा होला। पोखराबाट हेलिकप्टर जोमसोम आइपुगेपछि शुरू भयो तारा एयरको जहाज खोजी। हेलिकप्टरले 11:30 थासाङ क्षेत्रको डाँडा काँडामा खोज्न थाल्यो। तीन पटकको प्रयास मौसम प्रतिकूलताका कारण सफल हुन सकेन, तर त्यो अवस्थामा पनि जोखिम मोलेर केही उद्धारकर्ताहरूले उद्धार गरे, खोजी गरे लगायतको विषयलाई आवरण कथा आजको अन्नपूर्ण पोस्टले बनाएको छ। यो तारा एयरको दुर्घटनाको प्रसंग हो। अब लागौं आजका पत्रिकाहरूले लेखेका राजनीतिक प्रसंगतर्फ। स्थानीय तहको निर्वाचन सकिएसँगै दलहरूले निर्वाचनको परिणामबारे समीक्षा र छलफल गरिरहेका छन् र आगामी रणनीति बनाउने बारेमा पनि उनीहरूले छलफल अगाडि बढ़ाइरहेका छन्। आजको नागरिक र कान्तिपुरले फरक फरक सन्दर्भमा समाचार छापेको छ, तर विषय एउटै हो। वाम दलबीच भित्रभित्रै गठबन्धनको प्रयास गरिएको नागरिकले छापेको छ। नागरिकले लेखेको छ, स्थानीय तहको निर्वाचनको परिणाम आएपछि तीन ठूला कम्युनिष्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएका छन्। प्रचारबाजी नगरिकनै नेताहरूले वाम गठबन्धनको विषयमा भित्रभित्रै छलफल शुरू गरिरहेका छन्। खास गरी एमाले यसको अगुवाई थालेको छ। माओवादी केन्द्र र एमालेबाट विभाजित भई भनेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी एस भने यसमा पूर्ण विश्वस्त छैनन्, तर छलफलमा भित्रभित्र उनीहरू पनि संलग्न भने भइरहेका छन्। विगतमा चुनावी गठबन्धन मात्र होइन, पार्टी नै एकता गरेर अघि बढ़ेका एमाले र माओवादी केन्द्र आफ्नै कारणले विभाजित भए। अहिले स्थानीय तहको निर्वाचन परिणाम आइसकेपछि सबैका कमजोरी औल्याउँदै वाम गठबन्धन गर्नुपर्ने महसुस यी तीनै दलले गरेका छन्। यद्यपि उनीहरूको बीचमा विश्वासको अभाव भने खट्किएको छ। भित्रभित्रै वाम गठबन्धनको छलफल चलेको छ। छलफल सामान्य होइन, यो गम्भीरै ढंगले चलेको छ, तर नेताहरूबीच विश्वासको अभाव भने केही हदसम्म देखिएको छ, एमालेका एकजना पदाधिकारीले भन्नुभयो भनेर नागरिकले छापेको छ। स्थानीय तहको निर्वाचनपछि नेपाली कांग्रेस ठूलो पार्टी भएकोमा एमाले चिन्तित बनेको छ। उसले यसअघिको एउटा निर्वाचनमा वाम गठबन्धन गरेर पहिलो दल बनेको थियो। पहिलो दल मात्रै होइन, झण्डै दुई तिहाईको शक्ति पनि आर्जन गरेको थियो, तर अहिले कमजोर भएपछि उसले वाम गठबन्धनको छलफललाई तीव्र बनाएको नागरिकले छापेको छ। सोही प्रसंगमा फरक ढंगले कान्तिपुरले समाचार बनाएको छ। प्रमुख समाचार कान्तिपुरको शीर्षक छ, प्रधानमन्त्रीको प्रयास कार्तिकमै चुनाव, स्थानीय चुनावको परिणाम र वाम दलको तिक्तता उपयोग गर्ने प्रधानमन्त्रीले रणनीति लिनु भएको छ। स्थानीय चुनावबाट उत्साहित भएको सत्ता गठबन्धन संसदीय चुनावको छलफलमा जुटेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा आगामी कार्तिक अन्तिममै चुनाव गर्ने मनस्थितिमा हुनुहुन्छ। यद्यपि कांग्रेसभित्रकै कतिपय नेताहरूले संसदको कार्यकाल फागुनसम्म भएको तर्क गर्दै तत्काल हतार नगर्न भने सुझाव दिनुभएको छ। संसदको चुनाव 5 वर्ष अघि 10 र 21 मंगिरमा भएको थियो भने आयोगले समानुपातिक सहितको अन्तिम मतपरिणाम फागुनमा दिएको थियो। सांसदहरूले फागुन 20 मात्र शपथ लिएकाले प्रतिनिधि सभाको कार्यकाल मंगिरमा सकिन्छ कि फागुनमा भन्नेमा कांग्रेसका नेताहरू एकमत भने छैनन्। कतिपय नेताहरू फागुनमा मात्र चुनाव गराउनु पर्ने पक्षमा छन् भने प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने यथाशक्य छिटो गर्ने पक्षमा हुनुहुन्छ। स्थानीय तहको चुनावमा टिकट वितरणमा अन्याय भएको भन्दै कतिपय स्थानीय नेताहरू आक्रोशित भएकाले पनि तत्कालै चुनावमा गए अन्तर्घात हुने कांग्रेस नेताहरूमा डर पनि देखिन्छ। कुलिङ पीरियड राखेर फागुनमा चुनावमा जानु उपयुक्त हुने उहाँहरूको सुझाव छ। कांग्रेस नेता पौडेलले पार्टीभित्रका केही नेताहरू फागुनमा मात्रै चुनाव गराउन इच्छुक देखिनु भए पनि औपचारिक बैठकमा भने कसैले त्यस्तो प्रस्ताव नराखेको जानकारी दिनुभयो। गठबन्धन कार्तिक र मंगिरमै चुनाव गराउन तयार छ, यसमा प्रधानमन्त्रीकै भूमिका प्रमुख हुन्छ। नेता पौडेलले बताउनुभयो। वर्तमान गठबन्धन भत्काउने र फेरि वाम गठबन्धन बनाउने विषयमा भित्रभित्री छलफल भइसकेको सूचना पाएकाले प्रधानमन्त्री देउवा छिटोभन्दा छिटो चुनावको पक्षमा देखिनुभएका कांग्रेस नेताहरूले बताउनुभएको छ। गठबन्धन भत्काउन छलफल भइरहेको सूचना प्रधानमन्त्रीलाई आएको छ। एमाले र माओवादीकै कतिपय नेताहरू वाम गठबन्धन बनाउन लागि परेका छन्। कम्तीमा एमाले र नेकपा यसलाई भने मिलाउने प्रयास भइरहेको पनि देखिन्छ। प्रधानमन्त्री निकट स्रोतलाई उत्तृत गर्दै आजको कान्तिपुरले छापेको छ। त्यसैले प्रधानमन्त्री भने चाडपर्व लगत्तै चुनाव गराउने मोडमा हुनुहुन्छ। केही नेताहरूको भनाई पनि कान्तिपुरले छापेको छ। गठबन्धन कार्तिक वा मंगिरमै चुनाव गराउन तयार छ। चुनाव ढिला गरौं भनेर औपचारिक रूपमा कसैले नभनेको कांग्रेस नेता रामचन्द्र पौडेलले बताउनु भएको छ भने संसदको कार्यकाल सकिएको मितिमा नै चुनाव गर्ने हो भने कार्तिकको अन्तिमतिर नै गरौं भन्ने छलफल गठबन्धनमा चलिरहेको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताउनु भएको प्रसंग कान्तिपुरले छापेको छ। त्यसै गरी माओवादी नेता नारायण काजी श्रेष्ठको भनाई पनि छापिएको छ। चार महिना अघि नै मिति घोषणा गर्नुपर्ने सन्दर्भमा कार्तिक अन्तिम वा मंगिरको पहिलो वा दोस्रो सातासम्म चुनाव गर्ने भन्ने बारेमा छलफल भएको उहाँले बताउनु भएको छ। संसदमा अहिले अस्ति अर्थमन्त्रीले 15 गते प्रस्तुत गर्नुभएको बजेटका विषयमा छलफल भइरहेको छ। सांसदहरूले विभिन्न कोणबाट भनाईहरू राखिरहनु भएको छ। आजका विभिन्न पत्रिकाहरूले संसदमा भएका छलफलको विषयलाई प्राथमिकता दिएर समाचार छापेका छन्। आजको फरक फरक समाचारहरूलाई केही बेर हेरौं। आजको कान्तिपुरले विद्युतको खपत बढ़ाएर पेट्रोलियम पदार्थको प्रयोग घटाउनुपर्ने बेला सरकारले विद्युतीय सवारीमा कर बढ़ाएको भन्दै सत्तारूढ़ र प्रतिपक्षी दलहरूका नेताहरूले नै त्यो विषयमा प्रश्नहरू उठाउनु भएको छ। प्रतिनिधि सभामा आर्थिक वर्ष 2079-80 राजस्व र व्ययको वार्षिक बजेटमाथि छलफल गर्ने क्रममा सांसदहरूले विद्युतीय सवारीमा वृद्धि गरिएको कर हटाउन माग गर्नुभएको छ। सरकारले बजेटमा विद्युतीय सवारीमा 120% कर लाग्ने व्यवस्था गरेको छ। जसअनुसार पीक आवर 100 देखि 102 किलोवाटसम्मका विद्युतीय सवारी साधनमा 300 देखि 300 मेगावाटसम्म 45 र 300 मेगावाट भन्दा बढ़ी पीक आवर भएका 60% अन्त शुल्क तोकिएको छ। ती सवारीमा त्यति नै दरमा भन्सार महसुल पनि लगाइएको छ। यो विषयमा सांसदहरूले विरोध गरिरहनु भएको छ। संसदमा पूर्व अर्थमन्त्री एवं माओवादी केन्द्रका सांसद वर्षमान पुनले समेत विद्युतीय सवारीमा लगाइएको कर हटाउन सरकार र अर्थमन्त्री जनार्दन शर्मासँग आग्रह गर्नुभयो। विद्युतीय सवारी साधनमा 100 किलावाटसम्म पीक आवर भएकालाई कर छूट दिएर प्रोत्साहन गरिए पनि त्यसभन्दा माथिका लागि भन्सार र अन्त शुल्क बढ़ाइएको छ। यो ठिक भएन, उहाँले भन्नुभएको छ। यसलाई फिर्ता लिनुपर्छ। मंगलबार नै पूर्व अर्थमन्त्री पुनले बजेट समीक्षामा पनि त्यो विषय दोहोर्याउनुभयो। संचार माध्यमले गरेको बजेट समीक्षामा उहाँले म आफैले पनि विद्युतीय सवारी साधन प्रयोग गरिरहेको छु। 150 देखि 200 किलोवाटसम्म पीक आवर भएका गाड़ी पहाड़ी भूभागमा समेत राम्रोसँग चल्न सक्छ। उहाँले भन्नुभयो तिनलाई प्रोत्साहन गर्दा वातावरण संरक्षणका साथै पेट्रोलियम पदार्थको आयात पनि कम हुन्छ। विभिन्न फरक फरक हिसाबले सांसदहरूले संसदमा बजेटबारे टिप्पणी गरिरहनु भएको छ। आजका पत्रिकाहरूले समाचार बनाएका छन्। दृष्टिविहीनलाई पाठ्यपुस्तक, अन्यलाई अनिश्चित भएको छ। मुलुकभर सामुदायिक विद्यालयहरूमा पाठ्यपुस्तकको अभाव भइरहेका बेला दृष्टिविहीन विद्यार्थीहरूका हातमा भने पाठ्यपुस्तक पुगिसकेको छ। विगतमा ब्रेल पाठ्यपुस्तकको अभावमा दृष्टिविहीनहरूको पढ़ाई अवरूद्ध हुने गरेको थियो। शैक्षिक सत्र शुरू भएको लामो समयसम्म पनि पुस्तक नपाउँदा सरकारको आलोचना हुने गरेको थियो। तर यसपटक भने अधिकांश विद्यालयमा ब्रेल पुस्तक पुगिसकेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यसपटक नेपाल नेत्रहीन संघलाई पुस्तक छपाईको जिम्मा दिएको थियो। संघका अनुसार मुलुकभरका 83 विद्यालयमा 1 देखि 10 दृष्टिविहीन विद्यार्थीहरू पढ़ने गर्दछन्। ब्रेल पाठ्यपुस्तक छपाई सामान्य पाठ्यपुस्तकभन्दा फरक हुन्छ। यो छपाईमा मसीको प्रयोग हुँदैन। दृष्टिविहीनलाई भने पाठ्यपुस्तक पुगिसकेको छ, तर अन्यलाई चाहिँ अनिश्चित भएको छ। र पछिल्लो समयमा सूचना प्रविधिको प्रयोगका सन्दर्भमा पनि आजको गोर्खापत्रले समाचार बनाएको छ। अघि हामीले गोर्खापत्रकै समाचार लिएका थियौं दृष्टिविहीनलाई पाठ्यपुस्तक सम्बन्धी। कक्षा 12 को प्रश्नपत्र इमेलबाट पठाउने प्रचलनले राज्यको लाखौं रूपियाँ बचत भएको छ। हाल सोमबार शुरू भएको कक्षा 12 को परीक्षामा राष्ट्रिय परीक्षा बोर्डले देशभरिका परीक्षा केन्द्रमा इमेलबाट प्रश्नपत्र पठाएको छ। परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले प्रश्नपत्र छपाई नहुँदा छपाईमा लाग्ने कम्तीमा 1 करोड़ रूपियाँ बचत भएको बताउनुभयो। सूचना प्रविधिको प्रयोग इमेल मार्फत प्रश्नपत्र गोर्खापत्रले छापेको छ। पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ, तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
विज्ञापन र सन्देशपछि स्वागत छ। तपाईँ दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। हवाई सुरक्षा गफ मात्रै, अब सम्पादकीय तर्फ लागौं। हवाई सुरक्षा गफ मात्रै शीर्षकमा आजको अन्नपूर्ण पोस्टले सम्पादकीय बनाएको छ। यातायातको दुनियाँमा सबैभन्दा सुरक्षित मानिन्छ हवाई यात्रा, तर नेपालमा हवाई जहाजको दुर्घटना नियमित आकस्मिकता जस्तै भइरहेको छ। गणतन्त्र दिवसकै दिन जेठ 15 गते पोखराबाट मुस्ताङको जोमसोङका लागि उडेको तारा एयरको जहाज अनकन्टारमा हिमाली क्षेत्रमा गएर दुर्घटित भयो। हवाई सुरक्षा जुन ढंगले हुनुपर्ने हो त्यो भएको छैन, त्यो गफमै सीमित भएको छ भनेर अन्नपूर्ण पोस्टले सम्पादकीय बनाएको छ। त्यसै गरी आजको नेपाल समाचार पत्रले गणतन्त्रको डेढ़ दशकको समीक्षा गरेको छ, विभिन्न प्रगतिहरूको पनि समीक्षा गरेको छ। समानुपातिक र समावेशी शासन प्रणालीमा गणतन्त्रात्मक नेपालले प्रगति गरेको छ। दक्षिण एसियामै पुरूष र महिलालाई मात्र नसमेटी अन्य लिंगीलाई पहिचान दिने लगायतका विभिन्न काममा पहिलो मुलुककै रूपमा नेपाल अघि बढ़ेको छ। पितृसत्तालाई चुनौती दिँदै पैतृक सम्पत्तिमा छोराछोरीको बराबरी हकको प्रावधान पनि राखिएको छ। आमाको नामबाट नागरिकता दिने छोराछोरीको संख्या पनि बढ़ेको छ। हरेक निकायमा कम्तीमा 33% महिलाको अर्थपूर्ण सहभागिताका लागि कानूनले अनिवार्य व्यवस्था गरेको छ। यो व्यवस्थाप्रति अपेक्षित परिणाममा हर्ष भने हुन सकेको छैन, दलहरूले यसलाई गम्भीरतापूर्वक लिनुपर्दछ भनेर गणतन्त्रको डेढ़ दशकको समीक्षा आजको समाचार पत्रले गरेको छ। त्यसै गरी आजको गोर्खा पत्रले उड्डयन क्षेत्रकै विषयलाई सम्पादकीय बनाएको छ। उड्डयन क्षेत्रको पीरलो दुखद दुर्घटनाहरू भइरहेका छन्, यसमा चासो दिनुपर्छ, सबै पक्ष गम्भीर हुनुपर्छ भनेर गोर्खापत्रले सम्पादकीयमा लेखेको छ। वनको वृद्धि र उपयोगिता शीर्षकमा आजको कान्तिपुरले वनका विषयमा सम्पादकीय लेखेको छ। सरकार र समुदायको दशक लामो संरक्षणको प्रयासपछि पछिल्ला वर्षहरूमा वनको क्षेत्र केही बढ़ेको कान्तिपुरले तथ्याङ्क पनि समेटेको छ र यसलाई सफल बनाउन र आम नागरिकको जीवनस्तर उकास्न यसको प्रयोग हुनुपर्नेमा कान्तिपुरले जोड़ दिएको छ। काठमाडौँ महानगरपालिकाको बैठकमा प्रत्यक्ष प्रसारण भनौं लाइभ गर्ने जुन प्रचलन शुरू भएको छ त्यो शुरूआत सकारात्मक छ भनेर आजको राजधानीले सम्पादकीय उठाएको छ। त्यसै गरी सुर्ती विरूद्ध सक्रिय हुनुपर्छ भनेर आजको नागरिकले सम्पादकीय बनाएको छ। यी थिए आजका पत्रिकाहरूका सम्पादकीयहरू। अब अन्तिममा केही प्रसंग छोटकरीमा, नियोगको संख्या पुनरावलोकन गर्दैछ सरकार, नेपाली नियोगहरूको भौतिक उपस्थिति नरहेको स्थानमा भने भर्चुअल दूतावासको अवधारणा अन्तर्गत सेवा प्रवाहको व्यवस्था मिलाइने भएको प्रसंग आजको कान्तिपुरले उल्लेख गरेको छ। त्यो हालले आएको बजेटमा समेटिएको विषय हो। त्यसै गरी आजको नेपाल समाचार पत्रले मदिरा तस्करीमा बालबालिकाको प्रयोग भएको विषयलाई प्रमुख समाचार बनाएको छ। यो धनुषाको समाचार हो। धनुषाको सीमावर्ती क्षेत्रमा नेपालबाट भारततर्फ दैनिक रूपमा मदिरा तस्करीमा विद्यालय उमेरका बालबालिकालाई प्रयोग गरिएको तस्विरसहित आजको समाचार पत्रले समाचार बनाएको छ। त्यसै गरी नागरिकले वीरले किनेको टोमोथेरापी प्रयोग बिना अमेरिका फिर्ता हुन लागेको प्रसंगलाई प्रमुख समाचार बनाएको छ। चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा 4 वर्ष अघि ल्याइएको टोमोथेरापी मेसिन संचालन बिना अमेरिका फिर्ता हुने भएको छ। अमेरिकाबाट खरिद गरी ल्याइने कम्पनीले नै टोमोथेरापी फिर्ता लैजान लागेको युनिफाइड कोविड अस्पतालका रूपमा रहेको वीरका निमित्त प्रशासकीय अधिकृत डाक्टर भूपेन्द्र बस्नेतले बताउनु भएको छ। क्यान्सरको बिरामीहरूका लागि रेडियोथेरापी दिने उद्देश्यले त्यो नेपालमा ल्याइएको थियो, तर प्रयोग नगरी अमेरिका फिर्ता लैजाने प्रसंग आजको नागरिकले प्रमुख समाचारका रूपमा लेखेको छ। त्यसै गरी आजको गोर्खापत्रले चिकित्सा शिक्षामा शुल्क वृद्धि भएको विषयलाई प्राथमिकताका साथ छापेको छ। यिनै प्रसंगसँगै दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार आजलाई यति नै। प्राविधिक मित्र राजु थापासहित म सन्तोष रेग्मी विदा हुन्छु। हवस्त, नमस्कार।